This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्कार प्लेन्स एफएम 96.9 मेगाहर्ज मा यो हो क्राइसिसवासी नेपालीहरुको आफ्नै कार्यक्रम नमस्ते नेपाल नेपाल न्यूजील्यान्ड फ्रेन्डशिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक कार्यक्रम नमस्ते नेपालको एक अर्को अंकका साथ यहाँहरुको घर आँगन रेडियो सेटमा सधैँ चाहिँ म विनोद यहाँ उपस्थित भइ नै सकेको छु क्राइसिस आसपासमा यदि यहाँहरु हुनुहुन्छ भने फ्रिक्वेन्सी मोड्युलेसनको 96.9 मेगाहर्ज मार्फत यहाँहरुले कार्यक्रम नमस्ते नेपाल को प्रत्यक्ष प्रसारण सुन्न सक्नुहुनेछ त्यस्तै क्राइस्टचर्चभन्दा अलिकति पर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि यही समयमा यहाँहरू plainsfm.org.nz गइसकेपछि हामीसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ त्यस्तै यहाँहरूको सजिलोका लागि भनेर हामीले नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू सेयर गर्दै यहाँहरूसँग जोडिने प्रयास गर्दै आइरहेका छौँ यहाँहरू पनि हामीसँगको रेडियो यात्रामा देश विदेशका विभिन्न स्थानमा रहेर पनि हाम्रो यात्रामा सामेल भइरहनु भएको छ यहाँहरूलाई त्यसरी नै हामीलाई साथ सहयोग र प्रेरणा दिँदै गर्दै गर्नुहोला भन्ने अनुरोध दोहोऱ्याउँदै आजको कार्यक्रममा पनि यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्र्याउन चाहन्छु श्रोता हप्ताको पहिलो दिनको यो बेलुकाको समयमा नेपाली गीत सङ्गीतहरूको साथमा नेपाली विषय प्रसङ्गहरूको बारेमा हामी जानकारी दिने प्रयास गरिरहेका हुन्छौँ र विभिन्न खबर सामग्रीहरू त अहिले यहाँहरूको औँलाको पहुँचमा छ इन्टरनेटको पहुँचले गर्दाखेरि धेरै खबरहरू यहाँहरूले सजिलै आफू अनुकूल हुने समयमा प्राप्त गर्न सक्नुहुनेछ यद्यपि विदेशको बसाइमा नेपाली भाषाको कार्यक्रम सुन्दै रेडियो कार्यक्रम सुन्नुको मजा पनि अर्कै ठाउँमा छ भन्ने विश्वास लिएको छु अब यहाँहरूलाई स्वागत गरिसकेपछि विभिन्न खबर सामग्रीहरूको प्रसङ्ग जोड्न चाहन्छु हुन त भुटानी शरणार्थीको कुराले पनि अब राजनीतिक क्रमहरू जोडिएको छ अब यो क्रममा पछिल्लो पटक भुटानी शरणार्थीहरूका नेताको रूपबाट परिचित टेकनाथ रिजाल पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर उनी पक्राउ परिसकेका छन् नक्कली शरणार्थी प्रकरणमा हल्ला गरिए जस्ता व्यक्तित्वहरू वा पनि उच्च तहका व्यक्तित्वहरू जोडिने सम्भावना अलिकति कम भएर गएको हो कि भन्ने कुराहरू पनि समाचारकहरूबाट आइ नै रहेका छन् अब हेर्दै जाउँ ती क्रमहरू पनि कसरी अगाडि बढ्छन् सरकारको नीति तथा कार्यक्रमको घोषणा भइ नै सकेको छ भने त्यस्तै संसदमा सांसद र प्रधानमन्त्रीको सवाल जवाफका कुराहरू पनि छन् यस्तै प्रसङ्गहरू छन् राजनीतिका दायराहरूको यदि उठान गर्ने हो भने तर हामी आजको कार्यक्रममा वा विशेष गरी सांसद प्रधानमन्त्रीको सवाल जवाबको छोटो प्रसङ्गलाई यहाँ जोड्न चाहन्छु श्रोता प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकेको संसदमा जवाब दिएका थिए झट्ट हेर्दा यो सत्य हो तर अन्तर्यमा गएर हेऱ्यो भने स्वयं सरकारकै निवेदनका कारण अदालतले आदेश दिएर यो प्रतिवेदन सार्वजनिक हुन नसकेको खबरहरू पनि बाहिरिनै सकेको छ प्रचण्ड नेतृत्वकै सरकारले 21 साउन विक्रम सम्म 2073 सालमा मधेस र थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट बल प्रयोग भएको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्रलाल दासको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो र लाल आयोगको रूपबाट चर्चित सो आयोगले त्यसपछि विक्रम सम्म 2074 सालमा देउबा सरकारलाई प्रतिवेदन बुझाएको पनि थियो लाल आयोगले बुझाएको प्रतिवेदन सरकारले गोप्य राखिसकेपछि अधिकार कर्मीहरूले त्यसलाई सार्वजनिक गराउने प्रयास पनि थालेका थिए यद्यपि त्यो चाहिँ अझै पनि सार्वजनिक हुन सकिरहेको छैन त्यस्तै अहिले अब हामी सगरमाथा आरोहणको 70 वर्षको कार्यक्रमको पनि लगभग तयारीमा रहिरहेको बेलामा शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफू जस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको आरोहणका लागि हिँडेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढा मगरले सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्। यो उत्साहजनक खबर पनि छ। ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाईँमा सन् 2010 आफ्नै दुई खुट्टा गुँडाभन्दा माथिबाट गुमाएका रोल्पा थवाङ गाउँपालिका मिरुल घर भएका बुढा मगरले झन्डै 5 प्रयासपछि कृत्रिम खुट्टा प्रोस्थेटिकको सहारामा सगरमाथाको चुचुरोमा पुगेका हुन्। साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामा स्काई ड्राइभ गर्ने डबल एम्प्युट एभोभनीको रेकर्ड पनि बुढा मगरको नाममा रहेको छ। हुन त श्रोता, यहाँहरूलाई थाहा भएकै कुरा हो, न्युजिल्यान्डका मार इङ्गल्सले पनि 15 मे 2006 40 दिनको आरोहणपछि विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट सगरमाथाको शिखरमा पुग्ने पहिलो डबल एम्प्युटी बनेका थिए। त्यस्तै श्रोता, अघिल्लो वर्ष 26 पटक सगरमाथा आरोहण गरेका आफ्नै विश्व कीर्तिमान तोडेका कामरिता शेर्पाले यसपटक फेरि सफल आरोहण गरेका छन्। यो सँगसँगै 53 कामेरिता 27 पटक सगरमाथा आरोहण गर्ने संसारकै एकमात्र आरोही भएका छन्। अघिल्लो साता 26 पटक आरोहण गरेर सोलुखुम्बुकै 46 पासाङ दाबाले उनको रेकर्ड बराबर गरेका थिए। अहिले सर्वाधिक सगरमाथा आरोहणको कीर्तिमान राख्ने दौडमा पासाङ दाबा प्रतिस्पर्धीका रूपमा देखिएका छन्। हुन त श्रोता, कीर्तिमानको होडबाजी भन्दा पनि कामरिता नियमित काम गर्दै जाँदा आफै बनेको कीर्तिमानका कारण संसारभर चिनिएको आरोहीको रूपबाट आफूलाई बुझाउने गर्दछन्। श्रोता, सर एडमिन हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणको सफल आरोहण गरेको 70 पुगेको वर्षगाँठको उपलक्ष्यमा 70 एभरेस्ट डे 17th एभरेस्ट डे भनेर एउटा विशेष कार्यक्रमको आयोजना गर्न लागिरहेको छ न्युजिल्यान्डको अकल्यान्ड सहरमा। यो कार्यक्रम एनआरएनए न्युजिल्यान्डले पारिदास पुराका विभिन्न खालका कम्युनिटीहरूसँग हातेमालो गर्दै कार्यक्रम आयोजना गर्न लागिरहेको छ। त्यस्तै यो कार्यक्रममा नेपालको अवैतनिक राजदूतावासको पनि सहयोगार्थ रहेको छ भने नेपाल एम्बेसी क्यानबरा अस्ट्रेलियाको पनि साथ सहयोग रहेको यो एउटा विशेष कार्यक्रम अकल्यान्डमा हुन लागिरहेको छ। 27 मेका दिन 70 सगरमाथा दिवसको एउटा यो विशेष कार्यक्रम आयोजना गर्न लागिरहेको छ। यो प्रसङ्ग पनि यहाँहरूलाई मैले जोडिन सकेको छु आजको कार्यक्रमको सुरुवातमा। श्रोता, त्यसपछि भने अब अन्य प्रसङ्गहरू आजको कार्यक्रममा जोड्दै जानेछु। अहिले नै भने यो मिठो गीत यहाँहरूको लागि प्रस्तुत गर्दैछु।
Oh. नमस्ते नेपाल।
श्रोता यो मिठो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा स्वागत गर्न चाहन्छु। श्रोता, विभिन्न खालका खबर सामग्रीहरू हामी यहाँ प्रस्तुत गर्दै गर्ने गर्छौँ। श्रोता, यहाँहरूलाई थाहा भइ नै रहेको हो, अहिले नेपालको सञ्चार माध्यमको कुरा गर्दै गर्दा रेडियो नेपाल र टेलिभिजनको पनि आफ्नै खालको इतिहास रहेको छ। हुन त सरकारी सञ्चार माध्यमको रूपबाट रहनुपर्दा रेडियो र टेलिभिजनका आफ्नै खालका बाध्यता र अप्ठ्याराहरू छन् होला। यद्यपि अहिले पछिल्लो पटक सरकारको नीति तथा कार्यक्रमको घोषणा गर्दै गर्दाखेरि अब रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गरेर अब नयाँ संस्थाको रूपबाट सञ्चालन गर्न लागेको खबर पनि बाहिरिसकेको छ। श्रोता, यो त छोटो प्रसङ्ग जोडेँ। आजको कार्यक्रममा अबको चरणमा एउटा टिप्पणी, पढाइको लक्ष्यसँग जोडिएको एउटा टिप्पणी, विशेष गरी नेपालसँग जोडिएको र त्यहाँको शिक्षा विद्यालय शिक्षासँग जोडिएको यो प्रसङ्ग हो। श्रोता, हामीले शिक्षामा घोक्न सिकायौँ, सोच्न सिकाएनौँ। पढ्नु भनेको परीक्षाको तयारी गर्नु होइन, जीवनको तयारी गर्नु हो। विश्वका कतिपय उन्नत मुलुकहरूमा सबै कक्षा उत्तीर्ण हुन परीक्षा दिनुपर्ने प्रणाली नै छैनन्। यसको अन्तर्य परीक्षा अनिवार्य होइन र पढाइको लक्ष्य परीक्षा होइन। पढ्नुको ध्येय भनेको बालबच्चाले आफूमा भएको खुबी क्षमता पहिल्याउने र त्यसलाई सही मार्गमा डोर्याउने हो। उनीहरूमा सीप र संस्कारको विकास गर्ने हो। सार्थक जीवन बाँच्नका लागि धरातल निर्माण गर्ने पनि हो। पढ्नुको अर्थ डाक्टर, पाइलट, इन्जिनियर बन्नुपर्छ भन्ने छैन। पढेर एउटा विद्यार्थी सहचालक, ज्यामी, प्लम्बर जे पनि बन्न सक्छ। उसले आफ्नो जीवनलाई यी पेसा व्यवसायबाट अत्यन्त सुन्दर र अनुकरणीय बनाउन सक्छन्। पुरातन शिक्षाले किताबलाई सर्वोपरि मान्छ, तर आजको शिक्षाले अनुभवमा आधारित व्यवहारिक सिकाइलाई जोड दिन्छ। अहिलेका विद्यार्थीहरूलाई जानकारीको अभाव छैन। हामी नेपालमा पढाइको लक्ष्य यसरी नै अगाडि बढ्नुपर्ने चिन्ताहरू उठाइएको छ। त्यस्तै खालको यो टिप्पणी मैले यहाँ जोडेँ। हुन त श्रोता, अर्कोतर्फ वैदेशिक अनुमति पत्र वितरण शाखाका अनुसार अहिले 121 देशका लागि विद्यार्थीहरूले विदेश अध्ययनका लागि अनुमति पत्र लिइरहेका छन्। गत साउनदेखि चैतसम्म 81,500 विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिइसकेका रहेछन्। विदेशमा 4 वर्ष पढाइ सक्दासम्म विद्यार्थी आर्थिक रूपमा पनि सबल भइसक्ने, तर नेपालमा शैक्षिक कार्यक्रम बजारमुखी हुन नसक्दा कलेजमा धेरै समय दिनुपर्ने कारणले पनि विद्यार्थीहरूको पलायन भइरहेको बुझाइ पनि धेरैको छ। विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार स्वदेशमा नै अवसर नपाउनु, भविष्य सुरक्षित नदेख्नुले पनि विद्यार्थी सङ्ख्या घटेको छ भने नेपालमै उत्पादन गरेका कम्प्युटर इन्जिनियरहरूको कमाई विदेशमा र नेपालमा फरक छन्, वा भनौँ नेपालमा हुने कमाई र विदेशमा हुने कमाईको विषयमा पनि विद्यार्थीहरू अवगत छन् भन्दा यसरी बुझाउन अलिकति सजिलो हुन्छ जस्तो लाग्छ। विद्यार्थी घट्नुबारे शैक्षिक मात्र नभएर सामाजिक अवस्था पनि कारण हो, देशको अवस्था पनि हो। कक्षा 12 वा स्नातक सकेर अध्ययनका लागि भनेर विदेशिनीको सङ्ख्या सन् 2022 121,000 रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सरकारी तथ्याङ्क नै छ। वार्षिक करिब 125,000 विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिनु, नेपालका क्याम्पसहरूमा विद्यार्थी सङ्ख्या घट्नु र 200 क्याम्पस विद्यार्थी अभावकै कारण मर्ज हुने अवस्थामा पुग्नुमा नेपालको खस्कँदो शैक्षिक गुणस्तर, बेरोजगारी र अस्थिर राजनीति मुख्य कारण मानिएको छ भने राजनीतिक नेतृत्वले भने यो कुरा स्वीकार गर्न सकिरहेको छैन। व्यावहारिक खालको उपायहरू र त्यसै खालको कार्यक्रम पनि आउन सकेको छैन, यसमै अझै सकिएको छैन। अहिले ठुला ठुला स्कुल कलेजहरू बनाउनु पर्छ भने दुर्बुद्धि पनि नेपालमा छ। अब त पढ्ने प्रविधि हो, विश्वविद्यालय त संवाद गर्ने र मैले यो पत्ता लगाएँ भनेर छलफल गर्ने स्थान बन्नुपर्दछ। तर्क टिप्पणीहरू पनि नआएका होइनन्। नेपालको जनसङ्ख्या वृद्धि दर अहिले 0.92% छ। यो भनेको दुईजना मिलेर एउटा बच्चा पनि नजन्माएको स्थिति हो। अर्थात् अझै जनसङ्ख्या घट्छ र संरचनाहरू खाली हुन्छन् र विद्यार्थी त स्वाभाविकले कम हुँदै जान्छन्। शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको विचार र तर्क आफ्नै छन्। हामी कहाँ जागिर दिने ठाउँ पनि छैनन्। सरकारी जागिरले 1 लाख, गैर सरकारी 1 लाख र स्वरोजगार हुने 1 लाख होलान्, तर वर्षेनी बजारमा 5 लाख जनशक्ति उत्पादन भइरहेका छन्। यसरी हेर्दा 2 लाख व्यक्तिहरूलाई केही दिन सकिरहेका छैनौँ राज्यको तर्फबाट, रोजगारीको तर्फबाट। नेपालमा नर्सरीदेखि माथिका 78 लाख विद्यार्थी होलान्, उनीहरूको कति पनि चिन्ता गरेको देखिएको छैन राज्यको तर्फबाट। 7800 व्यक्ति विदेश गए भनेर मात्र पीडा व्यक्त गरिएका छौँ हामीले। अब विदेशिएका विद्यार्थीलाई फर्काउनु त छ, यहाँ भएका विद्यार्थीलाई आशा र सम्भावना भर्ने काम पनि गर्नुपर्दछ भन्ने शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको तर्क र विचार त अनुकरणीय नै छ। के राज्यका निकायहरूले के यसलाई अनुसरण गर्लान् त, त्यसै खालको नीति तथा कार्यक्रमहरू आउला त, हामी भने सम्भावना र आशाकै प्रतीक्षामा बसिरहेका छौँ।
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
उता यो शिक्षासँग जोडिएको प्रसङ्ग त मैले उठाइ नै सकेँ। अब त्यस्तै स्थानीय सरकारको पनि अधिकार क्षेत्र र उनीहरू कति शक्तिशाली छन् भन्ने कुरा अहिले हामीले पछिल्लो पटक महसुस गर्दै आइरहेका छौँ। काठमाडौँ महानगरपालिका झन्डै त्यस्तै एउटा स्थान हो, त्यस्तै एउटा निकाय हो जसले स्थानीय निकायले यस अगाडि प्रयोग गर्न नसकेको नचाहेको आफ्नो स्वाभाविक अधिकारहरू अहिले प्रयोग गर्दै जनजीविकाको सवालमा प्रयोग गर्न खोजिरहेको छ। अहिले यस्तै मिठो खालको निर्देशन आएको छ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबाट। महानगरभित्रका सबै अस्पतालहरूलाई विपन्न, असहाय र व्यवहारिसी बिरामीहरूको निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्नका लागि उनले मिठो भाषामा निर्देशन दिएका हुन्। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 परिच्छेद 24 दफा 70 घको उल्लेख गर्दै उनले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, व्यवहारिसी बिरामीका लागि कुल सयको 10% सय्या छुटाई निशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको पनि ती संस्थाहरूलाई स्मरण गराएका छन्। त्यस्तै उनले स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्य कर्मी र अन्य कर्मचारीहरूको प्रचलित कारणले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग समूहको पहुँच योग्य बनाउन मिठो भाषामा बालेन्द्र शाहले स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएका छन्। हुन त श्रोता, यसअघि पनि काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको प्रदान गर्ने घोषणा गरिसकेको छ, जसका लागि 24 घन्टा 102 नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने पनि महानगरपालिकाले जनाएको खबर त बाहिरिनै सकेको थियो। श्रोता, यो पछि भने बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा अब यहाँहरूलाई फेरि पनि एउटा मिठो गीत प्रस्तुत गर्न चाहन्छु। यो गीत पछि बाँकी रहेका प्रसङ्गहरू त जोड्ने नै छु।
बहादुर नेपालीहरू, त्यत्रो सीमा बिच्दा चुक्क बोल्नु नसक्ने तिमीहरू। दाजु भाइले एक इन्च जग्गा छोड्न सक्दैनौ।
मातृभूमि कृति पिति हाम्रो आस्था रक्षा गर्न
श्रोता, यो मिठो मिठो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। बेलुका 8 बजेदेखि सुरु भएको मद्रास स्थितमा रहेको यो प्लेन्स एफएमको स्टुडियोबाट प्रत्यक्ष रूपबाट यहाँहरू समक्ष आइरहेको कार्यक्रम नमस्ते नेपालको आजको यो रेडियो यात्राको म अब उत्तरार्धको चरणमा पनि आइ नै सकेको छु। अब यहाँहरूलाई वंशाणुगत रोगको समस्या नहुने बच्चाको छोटो प्रसङ्ग सुनाउनेछु। तर त्योभन्दा अगाडि नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले सञ्चालन गरिरहेको साप्ताहिक कार्यक्रमको विषयमा पनि छोटो जानकारी दोहोऱ्याउन चाहे। सोसाइटीले हरेक आइतबार बिहान 9 देखि 11 बजे भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ। सोही क्रममा ब्याडमिन्टनको अभ्यास पनि भइरहेको छ। त्यस्तै भाइ बहिनीहरूका लागि फुटबलको अभ्यासको कार्यक्रम पनि छ। त्यस्तै सोसाइटीले महिला दिदीबहिनीहरूका लागि भनेर स्विमिङको क्लास पनि हरेक हप्ताको शनिबार बेलुका 4:30 जाँदा फारनोई स्पोर्ट्स सेन्टरमा सञ्चालन गरिरहेको छ भने योगाको क्लास हरेक बुधबार 15 दिनमा भइ नै रहेको छ। पेन्डल्टन र हल्सोल कम्युनिटी सेन्टरमा यसको परिवर्तित समय र स्थानको लागि भने सोसाइटीको फेसबुक पेज र इन्टिग्रेट एक्टिभिटिज सोसाइटीकै भाइबर ग्रुपमा फलो गर्न सक्नुहुनेछ। त्यसको लागि त्यसको पनि जानकारी अनुरोध यहाँहरूलाई प्रस्तुत गरि नै सकेपछि अब वंशाणुगत रोगको समस्या नहुने एउटा बच्चाको प्रसङ्ग यहाँ जोड्न चाहे। 3 व्यक्तिहरूको डिएनएबाट विश्वमा पहिलो पटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनै पनि वंशाणुगत रोगको समस्या हुने छैन भनेर भनिएको छ। यो बच्चा आफ्नो बाबुआमासँग पनि दुरुस्तै मिल्दैन किनकि यसमा बाबुआमा सँगसँगै तेस्रो व्यक्तिको पनि डिएनए रहेको छ। बेलायतका डाक्टरहरूले विकास गरेको प्रविधिबाट यो बच्चा जन्माएको हो। त्यसलाई माइक्रोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट अर्थात् एमडिटी भनिन्छ। यो बच्चाको शरीरमा कुनै पनि खालको वंशाणुगत समस्या वा भनौँ खराब खालको वंशाणुगत परिवर्तन नरहेको बताइएको छ। उक्त बच्चाको शरीरमा मातापिताको डिएनएका अलावा तेस्रो महिलाका विभिन्न 37 जिन पनि राखिएको रहेछ। यसो गर्दा सो बच्चा जैविक रूपमा 3 मातापिताको सन्तानको रूपमा रहेको छ। यद्यपि बच्चाको शरीरमा 99.8% डिएनए चाहिँ आफ्नै मातापिताकै रूपबाट रहेको छ तर 3 व्यक्तिहरूको डिएनएबाट जन्मिएको भएकाले सो बच्चामा कुनै पनि वंशाणुगत रोगको समस्या हुने छैन भनेर भनिएको छ। श्रोता, यो प्रसङ्ग त मैले यहाँहरूलाई जोडिनै सकेको छु। अब भने म कार्यक्रमको अन्तिम चरणमा आइ नै सकेको छु। आउँदै गर्दाखेरि कार्यक्रममा बिटै मार्नु अगाडि यस हप्ता भरेका विशेष पर्व विशेष दिनहरूको प्रसङ्ग उठाउने क्रममा सिठी नख पर्वको यो प्रसङ्ग उठाउन लागिरहेको छु जुन आउँदो बिहिबार मे 25 दिनमा परेको छ। ज्येष्ठ शुक्ल खष्टीका दिन नेवा सभ्यता र संस्कार अनुसार हरेक वर्ष सिठी नख पर्व मनाइन्छ। यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि प्रकाश पार्ने गर्दछ। इनार कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाई गर्ने चलन पनि सिठी नख पर्वसँग जोडिएको छ। सिठी नखका दिन पानीका मुहानको सामूहिक सरसफाई गरिसकेपछि घर घरमा गएर परम्परागत नेवा खाने कुराहरू बारा चटामरी छोइला जस्ता परिकारहरू खाने चलन रहेको छ। यो त आउँदो बिहिबार परेको प्रसङ्ग हो। त्यस्तै गत हप्ता मिथिलाञ्चल क्षेत्रमा मनाएको एक पर्वको प्रसङ्ग पनि यहाँ जोड्न मन लाग्यो। महिला दिदीबहिनीहरूले पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि वट सावित्री वरसाइत पर्व मनाइसक्नु भएको छ। गत हप्ता ज्येष्ठ कृष्ण पक्ष अमावस्या दिन मनाइने वरसाइत पर्व नवविवाहिता र अन्य महिलाहरूले फरक फरक विधि अनुसार मनाउने चलन रहेको छ। उपलब्ध भए बर र पिपल दुवैसँग भएको ठाउँमा वा नभए बरको रुख मनी पिपलको हाँगा गाडेर भए पनि बर र पिपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन रहेको छ। नवविवाहिता महिलाहरूले पहिलो वर्षायत बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा ससुराल वा भनौँ श्रीमानको घरमै मनाउनुपर्ने चलन पनि रहेको छ। श्रोता, मिथिलाञ्चल क्षेत्रमा गत हप्ता मात्रै परेको बट सावित्री र आउँदो बिहिबार पर्ने सिठी नख पर्वको यो छोटो प्रसङ्ग यहाँहरू समक्ष प्रस्तुत गरिसकेपछि बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ यति नै। आजको कार्यक्रम सुनेर यहाँहरूले साथ दिनुभएकोमा यहाँहरूप्रति हृदयदेखि नै धन्यवाद कृतज्ञता तोर्याउँदै आजको साँझबाट म विनोदलाई भने आज्ञा दिनुहोस्, आउँदो साता फेरि पनि भेटघाट हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि।
ओठैले बोल्दैमा कहाँ माया लाग्छ र ओठैले बोल्दैमा कहाँ माया लाग्छ र माया त बसी जाने हो ए सुन छोरी बस्यो डालीमा नुङ्ग्यो डाली भुइँतिर जान सारा मैतिर छोरी बस्यो डालीमा नुङ्ग्यो डाली भुइँतिर जान सारा मैतिर हो भाकलाई राखेर कहानीको हुन्छ र भाकलाई राखेर कहानीको हुन्छ र छातीमै गाडी रनि हो ए सुन छोरी बस्यो डालीमा नुङ्ग्यो डाली भुइँतिर जान सारा मैतिर।
नमस्ते नेपाल, नमस्ते नेपाल।